रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नवनियुक्त चार मन्त्रीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ, चारै मन्त्रीद्वारा पदभार ग्रहण। दुई महिनाभित्र काठमाडौं र 5 महिनाभित्र उपत्यका बाहिरका प्रमुख 10 शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको निर्णय। बड़ा दशैंको पहिलो दिन घर घरमा घटस्थापना। पटक पटक ढुंगा खसेर अवरूद्ध बनेको नारायणगढ़ मुङलिङ सड़क खण्ड दुईतर्फी संचालनमा। र समुद्री आधी रागासा फिलिपिन्समा पुगेपछि चीनमा 4,00,000 मानिसलाई अन्यत्र सार्ने तयारी। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिल कुमार सिन्हा, महावीर पुन, डाक्टर मदन कुमार परियार र जगदीश खरेललाई शपथ गराउनु भएको हो। नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय मन्त्री, महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, डाक्टर मदन कुमार परियारले कृषि तथा पशुपक्षी र मन्त्री जगदीश खरेलले संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले सिंहदरबार स्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ। पदबहालीपछि उहाँले जेएनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरिकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहणपछि विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित 4 सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। यसै गरी नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर मदन प्रसाद परियारले सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहणपछि संचारकर्मीसँग कुराकानी गर्दै निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सिंहदरबार स्थित मन्त्रालयमा आज पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा समय सीमाभित्रै निर्वाचन र भ्रष्टाचार नियन्त्रणका लागि जनताले महसुस गर्ने गरी काम गर्ने बताउनु भएको छ। यस्तै नवनियुक्त मन्त्री खरेलले दुई महिनाभित्र काठमाडौँका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा र 5 महिनाभित्र प्रदेशका प्रमुख सार्वजनिक स्थलहरूमा निशुल्क इन्टरनेट सुविधा विस्तार गरिने निर्णय गर्नुभएको छ। पत्रकार सम्मेलनमा मन्त्री खरेलले कर्मचारीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउँदै सहकार्य र समन्वयमा महत्वपूर्ण काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा मन्त्रालयका सचिव राधिका आर्यालले मन्त्रालयको कार्यक्षेत्र र मातहतका विभागहरूको बारेमा जानकारी गराउनु भएको थियो। पटक पटक ढुंगा खसेर अवरूद्ध बनेको नारायणगढ़ मुङलिङ सड़क खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिकको पहिरो पछ्याएर साँझ 5:30 बजेबाट दुईतर्फी रूपमा सड़क सञ्चालनमा ल्याइएको हो। यसअघि एकतर्फी रूपमा मात्र सड़क सञ्चालन हुँदै आइएको थियो। सड़क सुचारू भएसँगै सवारी साधनहरू आफ्नो गन्तव्यतिर लागेका छन्। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपुत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसैमाथि जौ रोप्ने गरिन्छ। आज रोपिएको जमरा दुर्गालाई चढ़ाएर विजयादशमीको दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने गरिन्छ। नवरात्रको पहिलो दिन आज विधिपूर्वक घटस्थापना गरेपछि नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन बड़ा दशैं धूमधामका साथ मनाउने गरिन्छ। घटस्थापनाका दिन आज हनुमान ढोका दरबारमा रहेको दशैं घरमा वैदिक विधि पूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा गोर्खा दरबारको दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ। मूल दरबार स्थित दशैं घर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान 9:13 शुभ साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो। घटस्थापनाका दिन गोर्खाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घर घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रूट परमिट अनुमति खुल्ला गरिएको छ। देशभरका सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुल्ला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले जानकारी दिनुभयो। रूट परमिट खुल्ला गरेसँगै अब रूट नलिखन सार्वजनिक यातायात गन्तव्य स्थलसम्म जान पाउनेछन्। सर्वोच्च अदालतमा दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई गर्न बिहान 11 बजेदेखि अपरान्न 3 बजेसम्म अदालत खुल्ला रहने भएको छ। दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजागरत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बर्दियाको बबई नदीमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन्। आज दिउँसो गुलरिया नगरपालिका ओडा नम्बर 2 संगम बस्ती स्थित बबई नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका 12 वर्षीय निशानी थापा र दुर्गा शाही डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले जानकारी दिनुभयो। दाङको लुम्बिनी प्रदेशकै निजी क्षेत्रको लगानीमा अत्याधुनिक अस्पताल संजीवनी शिक्षण अस्पतालले आजदेखि औपचारिक सेवा शुरू गरेको छ। नेपालगंजमा संजीवनी कलेज अफ मेडिकल साइन्स चलाइरहेका खुमा प्रसाद अर्यालको एकल लगानीमा स्थापना भएको हो। सरकारले सामाजिक सुरक्षा परिचय पत्र नवीकरणका लागि समय अवधि बढ़ाएको छ। यसअघि सामाजिक सुरक्षा परिचय पत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरी समयावधि बढ़ाएर असोज मसान्तसम्म कायम गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका 19 बस्तीपुर नजिकै आज 3 सवारी साधन एक आपसमा ठोकिँदा 31 यात्रु घाइते भएका छन्। चितवनबाट वीरगंजतर्फ जाँदै गरेको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौडाबाट चितवनतर्फ आउँदै गरेको मालवाहक ट्रकसँग ठोकिएको र सो ट्रक अनियन्त्रित भई काठमाडौँबाट बारातर्फ जाँदै गरेको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी 31 यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते मध्ये 2 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ। वर्षाका कारण मेलम्चीमा पानीको वहाव बढ़ेकाले दशैं अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको शेन्जेन शहरले करिब 4 लाख मानिसलाई अन्यत्र सार्ने तयारी थालेको छ। टाइफुनको अवतरणपछि मनिला र अन्य 29 प्रान्तमा विद्यालय तथा सरकारी कार्यालयहरू बन्द भएका छन्। देशभर 10,000 भन्दा बढ़ी मानिसलाई अन्यत्र सारिएको छ। टाइफुनका कारण हङकङ स्थित क्याथे प्यासिफिकले 500 भन्दा बढ़ी उडानहरू रद्द गर्ने घोषणा गरेको छ। ताइवानको मौसम सेवाले देशको पूर्वी भागमा अत्यन्त मुसलधारे वर्षा हुने चेतावनी दिएको छ। करिब 320 किलोमिटर फैलिएको आँधीले अहिले नै टाढा भागसम्म असर गरिरहेको बताइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बिर्गज नाका हुँदै चालू आर्थिक वर्षको दुई महिनामा 1,46,64 करोड़ मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालू आर्थिक वर्षमा यो नाका हुँदै 20% भन्दा बढ़ी सामान भित्रिएका छन्। गत आर्थिक वर्षको दुई महिनाको अवधिमा भने 1,22,32 करोड़ मूल्य पर्ने वस्तु तथा सामान नेपाल भित्रिएको थियो। बिर्गज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ग्याउलीले गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालू आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएको जानकारी दिनुभयो। गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालू आर्थिक वर्षमा 24,32 करोड़ रुपियाँ बढ़ीका सामानहरू नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको दुई महिनामा 6,05 करोड़ मूल्य बराबरका सामान विदेशी मुलुक निर्यात भएका थिए। चालू आर्थिक वर्षको दुई महिनामा उक्त नाका हुँदै 17,03 करोड़ मूल्य बराबरका सामान निर्यात भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा 135 वटा र सम्पत्ति शुद्धिकरण कसुरमा 2 वटा गरी 137 वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। भ्रष्टाचार जन्य कसुरमा दायर भएका मुद्दा मध्ये सबैभन्दा बढी अर्थात 37 वटा मुद्दा घुससँग सम्बन्धित छन्। त्यसपछि क्रमशः गैर कानूनी लाभ हानि सम्बन्धी 35 वटा, झुटा नक्कली शैक्षिक प्रमाण पत्र सम्बन्धी 27 वटा, सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 24 वटा, गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी 8 वटा र विविध विषयका 4 वटा मुद्दा दायर भएका छन्। मुद्दा दायर गर्दा कुल 753 प्रतिवादीहरू मध्ये राष्ट्र सेवक कर्मचारी 392, निर्वाचित जनप्रतिनिधि 48, राजनीतिक नियुक्तिमा 18 जना, विभिन्न उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारी लगायत संस्था र अन्य गरी 295 जना रहेका छन्। आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दा मध्ये आर्थिक वर्ष 2081-82 विगत आर्थिक वर्षमा दायर भएका मुद्दा समेत जम्मा गरी 393 वटा मुद्दाको फैसला भएको छ। फैसला भएका मुद्दा मध्ये 87 वटा मुद्दामा पूर्ण र 120 वटा मुद्दामा आंशिक गरी 52.67% मुद्दामा कसुर कायम भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो दुई महिनामा नेपालगंज नाकाबाट उल्लेख्य परिणाममा जड़ीबुटी निर्यात भएको छ। भन्सार कार्यालयका अनुसार साउन र भदौ महिनामा मात्रै 3,30,000 किलो जड़ीबुटी निर्यात भएको छ। चालू आर्थिक वर्षमा करिब 8 करोड़ रुपियाँ बराबरको जड़ीबुटी निर्यात भएको कार्यालयका भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनुभयो। गत आर्थिक वर्ष 2081-82 दुई महिनाको अवधिमा भने 5 करोड़ रुपियाँ बराबरका 2,96,000 किलो जड़ीबुटी निर्यात भएको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले जेएनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ। यही असोज 4 र 5 गते भएको बैठकका निर्णय सार्वजनिक गर्दै महासंघले पुनर्निर्माणमा आवश्यक पर्ने गुणस्तरीय काठ सामुदायिक वनका माध्यमबाट उत्पादन र आपूर्ति गर्न विद्यमान कानूनी झमेला हटाउन समेत माग गरेको छ।
भिसा पाएसँगै वेस्ट इण्डिज विरूद्ध 3 T20 श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार संयुक्त अरब एमिरेशन युए प्रस्थान गरेको छ। नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण युएले नेपालीहरूलाई पर्यटन भिसा र कामदार भिसा दुवैमा रोक लगाउँदा नेपालको युए यात्रा रोकिएको थियो। अन्तत आइतबार भिसा आएसँगै टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। यसअघि नेपाली टोलीको हवाई उडान शुक्रबार बिहान 9 बजेको लागि तय भएको थियो। नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिज विरूद्ध सेप्टेम्बर 27, 29 र 30 शारदाह क्रिकेट स्टेडियममा 3 खेल खेल्नेछ। नेपालले टेस्ट मान्यता राष्ट्रसँग कुनै पनि अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो नै पहिलो पटक हो। यो ऐतिहासिक श्रृंखलालाई टोलीले आईसीसी T20 विश्वकप एसिया इस्ट एसिया पेसिफिक छनौटको तयारीका रूपमा लिएको छ। वेस्ट इण्डिज श्रृंखलापछि नेपाली टोली विश्वकप छनौटका लागि ओमन प्रस्थान गर्नेछ। ओमनमा नेपालले अक्टोबर 8 कुवेत र 10 जापानसँग खेल्ने तालिका छ। ओमानमा नेपालका लागि लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक T20 विश्वकपमा छनौट हुने अवसर छ। क्यानका अनुसार मुख्य प्रशिक्षक स्टोल शुक्रबार नै दुबई पुगिसकेका छन्। तिलुतोमा क्रिकेट लीग TCLको अक्सन सोमबार सम्पन्न भएको छ। फ्रेन्चाइज आधिकारिक T20 क्रिकेट लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। अक्सन मार्फत प्रत्येक टोलीले समान 14 गरी 84 खेलाड़ीलाई अनुमोदन गरेको आयोजक तिलुतोमा क्रिकेट विकास समितिले जनाएको छ। प्रत्येक टोलीका कप्तान र मार्की खेलाड़ीले 10,000 रूपियाँ प्राप्त गरेका छन् भने बाँकी खेलाड़ीले 5,000 रूपियाँ पाए। प्रतियोगिता 19 असोजदेखि स्ट्राटेक ओभल क्रिकेट ग्राउण्डमा शुरू हुनेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त चार मन्त्रीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ, चारै मन्त्रीद्वारा पदभार ग्रहण। दुई महिनाभित्र काठमाडौँ र 5 महिनाभित्र उपत्यका बाहिरका प्रमुख 10 शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको निर्णय। बड़ा दशैंको पहिलो दिन घर घरमा घटस्थापना। पटक पटक ढुङ्गा खसेर अवरूद्ध बनेको नारायणगढ़ मुङलिङ सड़क खण्ड दुईतर्फी सञ्चालनमा। र समुद्री आँधी रागासा फिलिपिन्समा पुगेपछि चीनमा 4 लाख मानिसलाई अन्यत्र सार्ने तयारी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।